यो रेडियो नेपाल हो। बिहान 6 बजेको समाचारमा स्वागत छ, म प्रवीण पोखरेल। प्रतिनिधि सभाको हिजोको बैठकले विनियोजन विधेयक 2078 पारित गरेको छ। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विरोधका बीच प्रतिनिधि सभाको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले पारित गरियोस् भनी प्रस्तुत गर्नुभएको विधेयक 2078 बैठकको बहुमतले पारित गरेको हो। विनियोजन विधेयक 2078 अन्तर्गत विभिन्न मन्त्रालय, कार्यालय एवं सचिवालयको विभिन्न शीर्षकहरूमाथिको छलफलमा उठेका प्रश्नहरूको जवाब दिनुहुँदै अर्थमन्त्री जनार्दन शर्माले अध्यादेश मार्फत आएको बजेटमा सामान्य हेरफेर गरी विनियोजन विधेयक ल्याइएको जानकारी दिनुभयो। अर्थमन्त्री शर्माले बजेटको आकार घटाई यथार्थ परक बनाइएको जानकारी दिनुभयो। उहाँले संयुक्त सरकारका साझा कार्यक्रम कार्यान्वयन र सरकारका प्राथमिकताका विषय कार्यान्वयन गर्न प्रतिस्थापन विधेयक ल्याइएको बताउनुभयो। अर्थमन्त्री शर्माले निशुल्क स्वास्थ्य उपचार पाउने नागरिकको मौलिक हकको कार्यान्वयनलाई प्रभावकारी बनाउन सबै प्रदेशमा 1000 बेडका अस्पताल स्थापना गरी त्यहाँ सबै खालका उपचार गर्ने व्यवस्था मिलाइएको जानकारी दिनुभयो। प्रदेश र स्थानीय तहका अस्पताललाई व्यवस्थित गरी आवश्यक स्रोत साधन र विशेषज्ञ उपलब्ध गर्ने विषयलाई प्राथमिकतामा राखिएको अर्थमन्त्री शर्माले बताउनुभयो। बैठकमा अर्थमन्त्री शर्माले आर्थिक विधेयक 2078 र राष्ट्र ऋण उठाउने विधेयक 2078 विचार गरियोस् भनी प्रस्तुत गर्नुभएको प्रस्तावलाई सभाको बहुमतले स्वीकृत गरेको छ। प्रतिनिधि सभाको अर्को बैठक असोज 7 गते बिहिबार दिउँसो 2 बजे बस्नेछ। नेपाली कंग्रेसको 14 महाधिवेशन अन्तर्गत वड़ा अधिवेशन हुन बाँकी 20 जिल्ला मध्ये 7 जिल्लामा आज अधिवेशन हुँदैछ। आज सिन्धुपाल्चोक, काभ्रे पलाञ्चोक, काठमाण्डू, बाजुरा, कपिलवस्तु, बर्दिया र मोरङमा वड़ा अधिवेशन हुने कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ। पार्टीले 20 जिल्लाको वड़ा अधिवेशन आज एकै दिन हुने गरी कार्यतालिका निर्धारण गरेको थियो। बाँकी 13 जिल्लाको क्रियाशील सदस्यता विवरण समयमै समितिलाई प्राप्त हुन नसकेका कारण ती जिल्लामा भने वड़ा अधिवेशन निर्धारित समयमा नहुने भएको छ। कांग्रेसले यसअघि 57 जिल्लामा वड़ा अधिवेशन सम्पन्न गरिसकेको छ। कांग्रेसको वड़ा अधिवेशन गत भदौ 18 गतेदेखि प्रारम्भ भएको हो। प्रदेश नम्बर 2 का 8 जिल्ला तथा सुर्खेत, डोल्पा, रसुवा, रूपन्देही र कैलाली गरी 13 जिल्लाको क्रियाशील सदस्यता विवरण प्राप्त भएसँगै समय तोकेर अधिवेशन हुँदै जाने समितिका सदस्य एवं वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले जानकारी दिनुभयो। कांग्रेसको केन्द्रीय महाधिवेशन आगामी मक्सुर 9 देखि 13 गतेसम्म तय गरिएको छ। नेकपा एमाले स्थायी कमिटिको बैठकले विधान अधिवेशनमा पेश गरिने 3 वटा प्रतिवेदन पारित गरेको छ। ललितपुरको तुलसीलाल स्मृति प्रतिष्ठानमा अस्तिदेखि शुरू भएर हिजो सकिएको बैठकले विधान संशोधन सम्बन्धी प्रस्ताव, राजनैतिक प्रतिवेदन र सांगठनिक प्रतिवेदन पारित गरेको पार्टी प्रवक्ता योगेश भट्टराईले जानकारी दिनुभयो। बैठकमा 3 वटै प्रतिवेदनमाथि स्थायी कमिटी सदस्यहरूले लिखित र मौखिक सुझाव दिनुभयो। स्थायी कमिटी बैठकबाट पारित प्रतिवेदनहरूमाथि थप छलफलका लागि यही असोज 8 र 9 गते पार्टीको केन्द्रीय कमिटी बैठक बोलाइएको पनि उहाँले बताउनुभयो। एमालेको विधान अधिवेशन यही असोज 15 देखि 17 गतेसम्म हुने एमाले जनाएको छ। नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय कमिटी बैठक आज काठमाण्डुमा बस्दैछ। बैठक दिउँसो 2 बजे बस्ने पार्टीले जनाएको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव कुमार नेपाल सहित 14 सांसदलाई गरेको कार्यवाही कार्यान्वयनको माग गर्दै दायर गर्नुभएको रिट हेर्दा हेर्दैमा राखिएको छ। सर्वोच्च अदालतका न्यायाधीश 2 दीपक कुमार कार्की र कुमार चुडालको संयुक्त इजलासले सो मुद्दाको सुनवाई नसकिएपछि मंगलबारका लागि हेर्दा हेर्दैमा राखेको हो। निवेदक पक्षका कानून व्यवसायी, सरकारी वकिल, नेपाल पक्षका कानून व्यवसायीले बहस गरे पनि निवेदक नेकपा एमालेका अध्यक्ष ओलीको जवाब बाँकी रहेपछि मुद्दा हेर्दा हेर्दैमा राखिएको हो। सर्वोच्च अदालतले संवैधानिक इजलासमा प्रधान न्यायाधीश बस्ने कि नबस्ने भन्ने सम्बन्धी विवादमा लिखित जवाब पेश गरेको छ। अदालतका तर्फबाट रजिस्ट्रार नारायण प्रसाद पन्थीले हिजो लिखित जवाब पेश गर्नुभएको हो। न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले गत भदौ 17 गते संवैधानिक इजलासमा प्रधान न्यायाधीश बस्ने वा नबस्ने विषयमा दायर भएको रिट निवेदनमाथिको सुनवाई गर्दै संवैधानिक परिषद सम्बन्धी अध्यादेश विवादको सुनवाई तत्काल नगर्न अन्तरिम आदेश जारी गरेको थियो। प्रधानमन्त्री शेरबहादुर देउवासँग विश्व ब्याङ्कको दक्षिण एसिया हेर्ने उपाध्यक्ष हार्टविग सेफरले भेटवार्ता गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा हिजो भएको भेटमा प्रधानमन्त्री देउवाले विश्व ब्याङ्कले प्रदान गर्ने सहयोग नेपाल सरकारले आफ्नो आवश्यकता र प्राथमिकता अनुसार खर्च गर्ने गरेको उल्लेख गर्नुभयो। हिजै अर्थमन्त्री जनार्दन शर्मासँग पनि विश्व ब्याङ्कको प्रतिनिधिमण्डलले भेटवार्ता गरेको थियो। प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि शुरू हुने सोह्र श्राद्ध अर्थात पितृपक्ष आजदेखि अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण सिधादान र पिण्डदान गरी शुरू गरिन्दैछ। आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवंगत पितृलाई सम्मानका साथ तर्पण सिधादान र पिण्डदान गरिने भएकाले यो पक्षलाई पितृपक्ष एवं सोह्र श्राद्ध समेत भन्ने गरिएको हो। कतै यो पक्षलाई प्रेत पक्ष पनि भनिएको छ। पितृपक्षको पहिलो दिन आज प्रतिपदा तिथि श्राद्ध गरिन्छ। चाडपर्व यज्ञ यज्ञादि तथा ठूला कार्य गर्नु अघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दू शास्त्रीय परम्परा अनुसार सोह्र श्राद्ध गर्ने गरिएको हो। यस समयमा पितृले आस गरी बसेका हुन्छन् भन्ने शास्त्रीय मान्यता रहिआएको छ। सन् 2030 सबैलाई सुलभ रूपमा स्वच्छ ऊर्जाको पहुँच पुर्याउने लक्ष्यका साथ सरकारले दिगो विकास लक्ष्यमा समेटिएका ऊर्जा सम्बन्धी अवधारणाको कार्यान्वयन शुरू गरेको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भूषालले ऊर्जा सम्बन्धी दिगो विकासका लक्ष्य प्राप्तिको मार्गचित्रको हिजो शुभारम्भ गर्नुभएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले 10 हिमाली जिल्लामा 18 वर्षमाथिकालाई हिजोदेखि कोरोना भाइरस विरूद्धको खोप अभियान सञ्चालन गरेको छ। मन्त्रालयका सहप्रवक्ता डा समीर कुमार अधिकारीले ती जिल्लाका 18 वर्षभन्दा माथिका सबैलाई हिजोदेखि यही असोज 14 गतेसम्म कोरोना भाइरस विरूद्धको पहिलो मात्राको खोप अभियान सञ्चालन गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, रसुवा, जुम्ला, मुगु, हुम्ला, डोल्पा, बाजुरा र दार्चुलामा 18 वर्षभन्दा माथिका सबैलाई भेरोसेल खोपको पहिलो मात्रा लगाउन थालिएको हो। यसैबीच देशभर हिजो कोरोना संक्रमणबाट 2,957 जना मुक्त भएका छन्। यो सँगै कोरोना संक्रमणबाट हालसम्म 7,52,170 जना मुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयको तथ्याङ्क अनुसार कोरोना संक्रमणबाट मुक्त हुनेको दर 95.8% रहेको छ। हिजो देशभर 1,095 जना कोरोना संक्रमित थपिएका छन्। र सरकारले सम्पत्ति शुद्धिकरण, आतंकवादी क्रियाकलाप, भ्रष्टाचार वा अन्य कुनै कसुरजन्य कार्यका सम्बन्धमा सम्बन्धित कानून बमोजिम कार्यवाही हुने स्पष्ट पारेको छ। अर्थ मन्त्रालयले एक विज्ञप्ति मार्फत त्यस्ता विषयहरूमा छूट नदिइने र सम्पत्ति शुद्धिकरण, आतंकवादी क्रियाकलाप, भ्रष्टाचार वा अन्य कुनै कसुरजन्य कार्यबाट प्राप्त आमदानीको लगानीमा छूट प्राप्त नहुने बेहोरा स्पष्ट पारेको छ। 6 बजेको समाचार यहीँ सकिन्छ। अब यसपछि अखबार कार्यक्रम सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला। हवस् त, नमस्ते।